بھلا جو شخص ایک حرف بھی قرآن شریف کا صحیح طور پر نہیں پڑھ سکتا اور نہ کسی اسلامی کتاب میں کوئی ایسا اقرار اس نے دیکھا ہے جس پر اعتراض جم سکے، تو کیا ایسے شخص کو یہ منصب پہنچتا ہے جو یوں ہی اعتراض کے لیے 10 گز کی زبان نکالے؟ ہم وعدہ کرتے ہیں کہ رسالہ قرآنی طاقتوں کے جلوہ گاہ میں پہلے اسی بحث کو چھیڑیں گے کہ خدا تعالیٰ کی پاک اور کامل صفتیں اور اس کی خدائی کی خاصیتیں اور قدرتیں، جن میں سے ایک یہ بھی ہے کہ وہ جسم اور جسمانی ہونے سے منزہ ہے، کس کتاب میں صحیح اور کامل طور پر پائی جاتی ہیں؟ آیا وید میں یا قرآن میں؟ اور پھر بحوالہ آیات بینات قرآنی ثبوت پیش کر کے لالا صاحب کے وید سے بھی ایسے ہی ثبوت کا مطالبہ ہوگا، تب معلوم نہیں کہ مصر جی کس سوراخ میں چھپتے پھریں گے۔ کوئی پڑھے تو اسے معلوم ہو کہ قرآن شریف ربانی صفات کے بیان کرنے میں اور انہیں جسم اور جسمانی چیزوں سے ممیز اور ممتاز ٹھہرانے میں ایسا بے مثل و مانند ہے کہ یہ روشن بیان کسی دوسری کتاب میں ہرگز پایا جاتا ہی نہیں۔ ہاں یہ سچ ہے کہ کلام الہی کا پڑھنا اور سمجھنا ہر یک بز اخفش کا کام نہیں، کچھ تو تمیز چاہیے۔ میرا کھڑ پینچ بن کر رائے دینے والا نہ بن بیٹھے، بھلا ہم تم سے ہی انصاف چاہتے ہیں کہ جو شخص ایک مواج دریا کی نسبت یہ رائے ظاہر کرے کہ اس میں ایک قطرہ پانی کا بھی نہیں، ایسے شخص کا کیا نام رکھنا چاہیے، اندھا یا سوجاکھا؟ افسوس کہ آریہ لوگ رگ وید کی ان شرطیوں کو نہیں پڑھتے جن میں اندر کو خدا بنا کر پھر سوم کا عرق اس کے حلق میں ڈالا گیا ہے اور اگنی کو پرمیشر قرار دے کر دھوئیں کی جھنڈی اس کے سر پر رکھی گئی ہے۔ اور پھر اسی پر بس نہیں، بلکہ رگ وید سنتھا اشتک اول میں اندر پرمیشر کو کوسی کارشی کا پوتل بھی بنا دیا گیا ہے جس کے گھر اندر نے آپ ہی جنم لے لیا تھا، اور پھر اتنے پر بھی کفایت نہیں بلکہ اسی اشتک میں پرمیشر کے پرمیشر پن کا یہاں تک ستیاناس کیا گیا ہے کہ اس کی نسبت بیان کیا گیا ہے کہ وہ جوان بھی ہوتا ہے اور بوڑھا بھی، اور سوم کا رس پیتے پیتے سمندر کی مانند اس کا پیٹ ہو جاتا ہے، اور اگنی پرمیشر کی نسبت لکھا ہے کہ دو لکڑیوں کے رگڑنے سے پیدا ہوتی ہے اور اس کے والدین بھی ہیں۔ غرض کہاں تک ہم اپنے کاغذات کو سیاہ کریں؟ جن لوگوں کا پرمیشر اس قدر جسم اور جسمانی صفات میں بلکہ آفات میں ڈوبا ہوا ہو، وہ قرآن شریف پر اعتراض کریں، کیا یہ افسوس کا مقام ہے یا نہیں؟ ہمیں ان کی سخت کلامی کا تو کچھ بھی رنج نہیں اور نہ کرنا چاہیے، کیونکہ ہم دیکھتے ہیں کہ اگر کسی پر 10 روپیہ کی ڈگری بھی کسی عدالت سے ہو جاتی ہے تو وہ اپنی بد باطنی سے اپنے گھر تک اس حاکم کو برا بھلا کہتا چلا آتا ہے۔ بس جبکہ ادنا خلاف تباہ بات پر جاہلوں کے جوش کا یہ حال ہے، تو پھر ہم جو ان کی بد مذہبی کی بیخ کنی کر رہے ہیں، ہم کو اگر برا نہ کہیں تو اور کس کو کہیں؟ اور نیز جبکہ انہوں نے اپنے مشہور بزرگوں راجہ رام چندر صاحب اور راجہ سری کرشن صاحب کو، جو سرآمد بزرگان ہنود ہیں جن کی شہرت کے آگے وید کے رشیوں کا کچھ بھی وجود اور نمود نہیں، اعلانیہ برا بلکہ آریہ گزٹ 1886 میں جس کا ثبوت ہم رکھتے ہیں، کتنے بیتوں میں گندی گالیاں دیں۔ اور ایسا ہی دیانند نے اپنی ستیارت پرکاش میں صفحہ 356 میں بابا نانک صاحب کا نام فریبی اور مکار رکھا۔ فٹ نوٹ: اس بے ادبی کا ذکر پرچہ دھرم جیون 6 مارچ 1887 میں بھی موجود ہے کہ ستیارت پرکاش میں بڑے لائق دیانند جی نے بابا نانک صاحب کو مکار کہا ہے۔ منہو: تو پھر ایسے لوگوں پر ہمیں کچھ بھی افسوس نہیں کرنا چاہیے، وجہ یہ کہ جب کہ یہ لوگ جن میں سے بعض نے بڑے بڑے کیس بھی سر پر رکھ کر چھوڑے ہیں اور کشن سنگھ اور بشن سنگھ و نارائن سنگھ نام رکھ لیا ہے، خود اپنے گرو کو ہی یہ انعام دیتے ہیں، تو پھر دوسری جگہوں میں یہ کب چوکنے والی آسامی ہیں جنہوں نے چیلا ہو کر اپنے پرانے پیشواؤں کو یہ خلت دی کہ وہ ٹھگ اور فریبی ہیں، تو وہ دوسروں سے کس صاف باطنی سے پیش آئیں گے، اور جب کہ اپنے مرشد کی ہی پگڑی اتارنے لگے تو غیروں کی عزت کا انہیں کیا پاس ہوگا؟ ان کے حق میں یہ شعر کیا ہی خوب صادق آتا ہے: با دوستاں چ کر دی کہ کنی بے دیگ راہم، حقہ کے واجب آمد جے تو اعتراض کردن۔ یعنی تو نے دوستوں کے ساتھ کیا کیا جو تو دوسروں کے ساتھ کرے گا، بہتر یہی ہے کہ تجھ سے اعتراض کیا جائے۔ سو ہمیں ان لوگوں کی توہین کی باتوں پر تو کچھ خیال نہیں، और ना कुछ अफसोस, लेकिन इतना ज़रूर है कि जब कोई नादान होकर दानाई का दावा करे और जाहिल होकर आलिम होने का दम मारे और दरोगो होकर रास्त गो बन बैठे और चोर होकर उल्टा कोतवाल को डांटे, तो ऐसा शख्स हर यक को बुरा मालूम होता है और अला हाज़ल क़यास हमको भी। रही ये बात कि उनकी अकल अजीब के नज़दीक कुरान शरीफ इल्म इलाही से खाली और वेद उलूम व मारिफ से भरा हुआ है, तो इसका फ़ैसला तो ख़ुद मुकाबला व मुआज़ना से हो जाएगा। हाथ कंगन को आरसी क्या है? हम खुद मुंतज़िर थे कि ऐसा फ़ैसला जल्दतर हो जाए, सो आरिया साहिबों ने इसके लिए आप ही सिलसिले जम्बानी की। बस हम उनकी इस तहरीक और सिलसिले जम्बानी को बतमाम तर शुक्र गुज़ारी कबूल करते हैं और उन्हें बशारत देते हैं कि इंशाअल्लाह हम बफजल तौफीक इज़्दी जून 1887 के महीने से बरतब के दरख्वास्त उनके ऐसा रिसाला माहवारी शाये करना शुरू कर देंगे। लेकिन साथ ही हम बादब अर्ज़ करते हैं कि जब वो रिसाला यानी कुरानी ताकतों का जलवागा शाये होना शुरू हो, तो फिर लाला साहिबान मुकाबले से कहीं भाग न जाएं और अपने वेद की हिमायत करने को तैयार रहें। हम ये तो जानते हैं कि आजकल हमारे हम वतन आरियों को जिस कदर वेदों की निस्बत जोश व खरोश है, वो दरअसल एक ही शख्स की लाफजनी की बिना पर है कि जो इस दुनिया से गुज़र भी गया, वरना उनकी निस्बत तो यही मिसाल ठीक है कि देखा ना भाला सदके गई खाला। लेकिन ताहम आम लोगों पर साबित कर दिखाना हमारा फ़र्ज़ है कि वेद सिर्फ़ इस ज़माने के मोटे और पस्त ख्यालात हैं कि जब आरियों में हनूज मखलूक और खालिक में तमीज़ करने का मादा पैदा नहीं हुआ था और अनासिर और अजराम समावी को खुदाए ताला की जगह दी गई थी। चुनाचे ऋग्वेद के शायरों के वो सब पुरजोश शेर जिनमें इंदर व अग्नि वगैरह से बहुत सी गोएँ और घोड़े और लूट का माल मांगा गया, इस बयान पर शाहिद हैं। बरखिलाफ़ इसके कुरान शरीफ ऐसा उलूम व मारिफ व कमालात ज़ाहिरी व बातनी पर हावी है कि सरी हद बशरियत से बड़ा हुआ है और बबदाहत मालूम होता है कि जिस कदर इसने हकायक व दकायक को एक बेमिसल बलागत व फसाहत में बयान किया है और फिर बल्तज़ाम ऐसे बलीग व फसी बयान के तमाम दीनी सदाकतों पर एक दायरे की तरह मुहित हो गया है। हकीकत में ये ऐसा काम है जिसको मौजज़ा कहना चाहिए, क्योंकि ये इंसानी ताकतों से मावरा और बशरी कुव्वतों से बालातर है। बिलाखिर हम ये भी मुनासिब समझते हैं कि आर्या साहिबों के नौजवान साहबजादों ने जिस कदर हमारे और हमारे दोस्तों के सोशल उमूर और इस्लामी फ़जाइल व कुरानी हकायक में अपनी आदत के मुआफिक बेअसल और बेहुदा नुक्ताचीनियाँ की हैं, उनका अलग अलग जवाब बरियायत इख्तिसार ज़ेल में दिया जाए, सो वो ये है। कौलहू, मिर्ज़ा हमारी कुतुब मज़हब से महज बेबहरा है। अकूलो, मैं कहता हूँ कि अगर यही हाल है तो ऐसे बेबहरा महज़ के आगे क्यों तुम एक दम के लिए भी नहीं ठहर सकते और उस चिड़िया की तरह जो बाज से डर कर चूहे के सुराख में घुस जाती है, क्यों इधर उधर छुपते और भागते फिरते हो? इसकी क्या वजह है? क्या सुरमय चश्मे आरिया ने आपके मज़हब का कुछ बाकी भी छोड़ा? क्या ठीक ठीक बनाने में कुछ कसर भी रखी? बस इससे समझ लो कि अगर हम आपके घर के भेदी नहीं थे तो फिर क्यों कर हमने वेद के छुपे हुए ऐबों को खोल कर रख दिया, और अगर हम पूरे पूरे भेदी नहीं हैं तो क्यों कर हमने कई जुज़ें वेदों की इब्राहीन अहमदिया में नकल कर दी, और क्यों कर सुरमाए चश्मे आरिया में वो कारी ज़ख्म आप लोगों को पहुँचा दिया जिसका अभी तक कुछ जवाब बन ना आया? अब 6 महीने के बाद जवाब निकला तो ये निकला जिसमें बजुज बदजुबानी और इफ्तरा बयानी के और खाक भी नहीं। इंतज़ार करते करते हम थक भी गए कि कौन सा लतीफ़ और मगज़दार जवाब आता है। आखिर आपके मर्तबान में से सिर्फ़ एक मक्खी निकली, क्या जवाब देना और रद्द लिखना इसी को कहते हैं? भला कोई मुनसिफ हिंदू ही आप लोगों के रिसाले को पढ़कर देखे और फिर हल्फन बयान करे कि हमारे रिसाला सुरमा चश्मे आरिया का एक नुक्ता या शोशा भी इस खसोखा शाख से जवाल पजीर हुआ है? और अगर कहो कि तुम्हें संस्कृत की ज़ुबान की वाकफियत नहीं, तो मैं कहता हूँ कि जिस हालत में दयानंदी वेद बाज़ारों में चार चार आने को ख़राब होते फिरते हैं और आपका वेद उर्दू में तर्जमा भी हो चुका है और ऐसा ही अंग्रेज़ी में भी छप गया और ख़ुद दयानंद ने भी जा बजा वेद के अकायद और उसूल को खोल कर सुना दिया, बल्कि एक काफ़ी हिस्सा वेद भाषा का आम फहम इबारत उर्दू भाषा में छप भी गया, ऐसा ही कई दूसरे रिसाले भी आर्यमत के अकायद के बारे में साफ साफ तौर पर कलम बंद होकर उर्दू ज़ुबान में शाये हो गए और ज़ुबानी लेक्चरों में भी उनके लायक मेंबरों ने हर यक जगह अपने उसूलों और अकीदों की इशाअत की, तो क्या अब भी हमारी वाकफियत में कुछ कसर रह गई? और क्या अभी तक हम यही ख्याल किया करें कि वेदों के उसूल और अकायद की गठड़ी किसी ब्राह्मण की अंधेरी कोठड़ी में बहुत सी खाक के नीचे दबी पड़ी है, जिस तक किसी ढब और किसी तदबीर से हमारी दस्तरस मुमकिन ही नहीं? क्या तुम्हें दयानंद की किताबों और उनके ज़ुबानी लेक्चरों और उनके तहरीरी मुबाहसे पर भी एतबार नहीं? क्या वो लोग बिल्कुल झूठे ही हैं जिन्होंने सदहा रुपया सरकार अंग्रेज़ी से वेदों का उर्दू अंग्रेज़ी तर्जमा करने में पाया है? फिर जब वाकफियत हासिल करने के लिए इस कदर सामान और किताबें हमारे पास मौजूद हैं और वेद और वेदों के भाष और दयानंदी सत्यारत प्रकाश वगैरह किताबें हमारी अलमारियों में रखी पड़ी हैं और ज़ुबानी मुनाजरात में भी हमारी उम्र गुजर गई है, तो क्या अब तक हम आप लोगों के घर से नावाकिफ़ हैं? फिर जब इस कदर हमारे वसी मालूमात हैं तो एक संस्कृत अगर नहीं तो नहीं सही, और ख़ुद बावजूद इस दर्जे के वसत मालूमात के जो साल हा साल का ज़खीरा है, इस काग भाषा की ज़रूरत ही क्या है?